الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإذا قيل لهم لا تفسدوا في الأرض قالوا إنما نحن مصلحون اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولا یا صلی وسلم دائماً ابدا علی حبیبک من زانت به الاصول. معزز سامعین کرام السلام علیکم و رحمۃ اللہ وبرکاتہ. ارشاد باری تعالیٰ ہے اور جب ان سے کہا جاتا ہے کہ زمین میں فساد نہ کرو تو کہتے ہیں کہ ہم تو اصلاح کرنے والے ہیں. اس سے پیشتر آیا کریمہ میں دلوں کے مرض کا ارشاد فرمایا گیا کہ ان کے دلوں میں مرض ہے. اور جب فرمایا گیا نا فضاد اللہ مرضا، جسے اللہ نے اور بڑھا دیا ہے، تو اس کے مختلف پہلو ہیں جن میں جس خرابی میں وہ شامل ہیں اسی طرح کی خرابیوں میں وہ مزید دھنستے چلے جائیں گے. اللہ کریم ایسے حالات میں قرآن کریم جب بیان فرماتے ہیں تو اللہ کریم فرماتے ہیں کہ فرصت دے دی جاتی ہے، کہ انہیں ڈھیل دے دی جاتی ہے کہ جو کوئی چاہے کر لے، لیکن وہ جو چاہ رہا ہوتا ہے وہ بھی اس کے لیے ایک تکلیف کا سبب ہے، اور جو نتائج ہوں گے وہ انتہائی سخت ہوں گے. تو اسی میں جب آپ اس مرض کا، چونکہ کہیں بھی کوئی عارضہ لاحق ہو تو اس کا کوئی نتیجہ تو ہوگا، تو یہاں جو انہیں ان کے دلوں میں ان کے قلوب میں مرض ہے اس کا جو پہلا نتیجہ قرآن کریم بیان فرما رہے ہیں کہ وہ تو جھوٹ ہے، لیکن اس کے سبب پھر اس سے آگے جب یہ چلتے ہیں تو کیا کرتے ہیں؟ فساد پیدا کرتے ہیں. اب فساد کیا ہے؟ بنیادی طور پر جب آپ فساد پر بحث کریں گے، اعتدال سے کمی بیش فساد، کسی شے کا عین مقام پر ہونا اصلاح ہے، اور عین مقام سے کم یا زائد یعنی اعتدال سے ہٹ جانا فساد. اب جہاں فساد کی بات آئے گی وہاں شر کی بات آئے گی، وہاں تکلیف کی بات ہوگی، وہاں ظلم اور زیادتی کی بات ہوگی. جہاں اصلاح کی بات ہوگی، چونکہ جب آپ فساد سے متضاد یا اس کی ضد کو دیکھیں گے تو وہ صلاح ہے. تو فساد میں ہر طرح کی خرابی کا داخل ہے، جہاں جس درجے کی جو خرابی ہے وہ فساد کے تحت آ جائے، اور جہاں جو بہتری ہے، بہتر عمل ہے، بہتری ہے، جس درجے کی بھی ہے وہ اصلاح کے معنوں میں آ جائے. اور ان کی حالات اور واقعات جب دیکھا جائے تو ہر طرح سے انہوں نے کوشش کی کہ دین اسلام کو نقصان ہو، مسلمانوں کو دھوکہ دینے کی کوشش کی، کفار کے ساتھ، اہل مکہ کے ساتھ، یہود کے ساتھ، مسلمانوں کے درمیان پوری کوشش کی فساد پیدا ہو. عبادت گاہ کے حوالے سے اگر آپ دیکھیں تو مسجد ضرار کے حوالے سے قرآن و حدیث میں ملتا ہے، تو وَإِذَا قِيلَ لَهُمْ لَا تُفْسِدُوا فِي الْأَرْضِ، اور جب ان سے کہا جاتا ہے کہ زمین میں فساد نہ کرو، قالوا انما نحن مصلحون، تو کہتے ہیں ہم تو اصلاح کرنے والے. پھر ان لغوی معنوں سے ہٹ کر جب آپ اس کے معنی بعید میں جائیں گے، کلی طور پر اس کا احاطہ کریں گے، تو جو کچھ فرمایا گیا ہے اللہ اور اس کے حبیب صلی اللہ علیہ وسلم کی طرف سے، اس میں جس درجے کی کمی بیشی ہوگی اس درجے کا فساد ہوگا. اب دین اسلام زندگی کے ہر پہلو کو مخاطب فرماتا ہے. ایک ایسی حقیقت ہے جو ہر شعبہ زندگی میں رہنمائی عطا فرمائے، وہ حصے ظاہر سے ہوں، وہ حصے باطن سے ہوں. حضرت جی رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں کہ ہر عمل کے دو حصے ہیں، ایک ظاہری فانی، دوسرا خفی اور ابدی. कि जो ज़ाहरी हिस्सा है, कोई भी अमल किया है, उस ज़ाहरी हिस्से के जो नतायज हैं मौके के, वो फ़ानी हैं, ये जहान फ़ानी है। वो मामला जो इख्तियार किया गया वो वक्ती और लम्हाती होगा, ख़त्म हो जाएगा। लेकिन जो उसका पहली खफ़ी है वो अबदी रहेगा, इसलिए कि खफ़ी हिस्से में भी असरात यहाँ भी जो हैं वो असरात मुरतब हो गए, और वो अबदी हिस्सा हर अमल का, हर जो वदियत की गई कुव्वत है उसका इस्तेमाल, उसका हिसाब अल्लाह करीम को देना। तो ज़ाहिरन तो मामला यहाँ ख़त्म हो गया, लेकिन इंदल्ला जो जाकर उसका जवाब देना है, तो इसका मतलब है कि ये जहाँ फ़ानी जहान के साथ उसके नतायज जो हैं वो फ़ानी ना हुए, फरार ना हुए। वो जो खफ़ी हिस्से हैं वो अबदी हयात तक साथ जाएंगे, और उस पर नतीजा जो मुरतब होगा वो अबदी हयात के मुतल्लिक फैसला होगा, उसे जिस तरह का अमल है उस तरह के नतायज देखने पड़ेंगे। तो जब हम अपने आप को देखेंगे और अपने गिर्दो पेश को देखेंगे, तो जितना भी माशरे में फसाद है, जितना भी ख़ानदानों में फसाद है, जितना भी घर में फसाद है, फिर जितना भी किसी ज़ात या किसी फ़र्द के अंदर फसाद है, उस सारे के सारे का सबब यही है कि दीन इस्लाम में जिस दर्जे की जहाँ जितनी कमी बेशी है उतना फसाद। मैंने ज़ाती फसाद इसलिए कहा कि ज़ाहिरन अकलमंद नज़र आता है इंसान, ज़ाहिरन अच्छे कपड़े पहने हैं, न समझ आती है कि माशरे में एक आसूदा ज़िंदगी बसर कर रहा है, ज़ाहिरन अपने ख़ानदान का सरबराह लग रहा होता है, लेकिन जब वो अपनी बात, अपने दिल का हाल बयान करता है, एक दफ़ा बंदा ठटक जाता है कि क्या ये दिमागी तौर पर दुरुस्त है, क्योंकि उसके अंदर इतना फसाद है कि उसे खुद समझ नहीं आ रही कि मैं सोच क्या रहा हूँ, मैं कर क्या रहा हूँ। एक ज़ाहरी हिस्सों में नज़र आता है कि वो एक ज़िंदगी बसर कर रहा है, लेकिन उसके अंदर एक ऐसा फसाद पैदा हो चुका होता है जो उसकी ज़िंदगी को अजीरन कर रहा होता है, जिसे न कोई सुन रहा होता है न कोई देख रहा होता है। सबब क्या है? एक ही सबब है कि जितना तजावज़ है, जितनी कमी बेशी दीन इस्लाम हम इख्तियार करते हैं, उसके असरात मुरतब होते हैं। अब ज़ाहरी मिसाल में अगर किसी को प्यास लगी है, एक आम प्यास लगी है, उसने पानी पिया, इस पानी के पीने में मोमिन और काफ़र की जो ज़ाहरी प्यास की हकीकत है वो दोनों बराबर होगी, दोनों की प्यास ख़त्म होगी, प्यास बुझ जाएगी। अब पानी पिया प्यास बुझ के, इस अमल का मौके का जो नतीजा है वो दोनों को एक सा मुयस्सर है, लेकिन बंदे मोमिन ने जब इब्तिदा बिस्मिल्लाह से की, अल्लाह से तलब करते हुए फिर इब्तिदा बिस्मिल्लाह से की और आखिर में उसका शुक्र अदा किया, तो वो ऐसा अमल है जो उसके लिए अबदी राहत का सबब हो। और जिसने इसका इस्तेमाल करते हुए अपनी ज़रूरत की तकमील की और इसे जाना कि ये मेरे ज़ोरे बाजू का कमाल है, उसके लिए वो सवाल बनता चला जाएगा। कि ज़िंदगी के हालात को आप देखें, मामलात को देखें, तो अक्वामे आलम में बहुत सारे नाम मिलते हैं, और कितनी ही कौमों ने अपने रहनुमा और उनकी तस्वीर और उनकी वो जो तरगीब है उसे अपने दरमियान इख्तियार किया, लेकिन मरूर ज़माना शहादत देते हैं कि वक़्त के साथ जो कुछ उस रहनुमा ने तय किया उसी उसमें उसके मानने वालों ही ने तब्दीली करके गुजारा किया। क्यों? कि जहाँ तक भी इंसानी मामला आएगा उसमें बेहतरी की गुंजाइश हो सकती है, लेकिन जहाँ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का फरमान आएगा, सदियाँ शहादत दे रही हैं कि वहाँ तब्दीली की कोई ज़रूरत ही नहीं, कोई गुंजाइश ही नहीं, ना तब्दीली की ज़रूरत महसूस होती है। क्यों? इसलिए कि वह फरमान है अल्लाह रब्बुल आलमीन, वो जाम है, अकमल है। फिर इसके वो नतायज जो मौके के हैं उसे देखें कि जब 23 साल में دینی احکام مخلوق کو نصیب ہوئے اور اس خطے میں نصیب ہوئے جس خطے پر کوئی قابض ہونا پسند نہیں کرتا تھا، کہ نہ وہاں سے کچھ حاصل ہے اور نہ وہاں امن قائم کیا جا سکے گا۔ اب نہ حاصل اور نہ امن، اس کا مطلب ہے جس نے قابض ہونا ہے اس کے لیے تو تکلیف ہی تکلیف۔ اب اس سارے میں اگر ہم اپنی تاریخ کو کھو دیں اور بے عملی کی زندگی کو اختیار کر لیں تو لا محالہ جو ہمارا مقابل ہے یا مخالف ہے اس نے ضرور تحقیق کی کہ ایک مختصر سی آبادی اور 23 سال اور واحد شخصیت، واحد ذات، واحد ہستی نبی کریم صلی اللہ علیہ وسلم کی ذات اقدس ہے جنہیں مقابل مخالف مان رہا ہے، اور ساری افتراء اور ساری تاریخ اسلام میں آمیز کرنے کے باوجود ممکن نہیں ہے کہ آپ کی ذات سے نکلا جا سکے، کہ ایک ایسا اصول عطا فرمایا جس نے انسانیت کا رخ موڑ دیا اور مخلوق ہے کہ جوک در جوک اس میں داخل ہوئی، جہاں اسلام پہنچا، جہاں مسلمان پہنچا، جہاں وہ ہستیاں پہنچیں جنہیں تربیت نصیب ہوئی آپ صلی اللہ علیہ وسلم کی ذات اقدس سے، وہاں مخلوق اس کا حصہ ہوتے چلے گئے۔ ایسا نہیں ہوتا، دنیا میں فاتح اور مفتو تاریخ انسانی کا حصہ ہے، لیکن جہاں کوئی فاتح ہوتا ہے وہاں جو مفتوح علاقہ ہے اس کے مکین اس کے ساتھ ایسا شامل نہیں ہوتے۔ آپ حال ہی میں دیکھیں کتنی قوتیں افغانستان میں داخل ہوئیں، کتنے ممالک جمع ہوئے، کتنا زور لگایا، انسانی جو وجودی دسترس ہے اس سے باہر ہو کر انہوں نے کتنا ہی بارود برسایا۔ کہتے ہیں کارپٹ بمنگ کی، کارپٹ بمنگ سے مراد ہے کہ بم کے ساتھ بم گراتے چلے گئے، لیکن یہ دو دہائیاں گزارنے کے بعد رات کے اندھیرے میں بھاگ کے کتنے لوگ ہیں جہاں وہ قابض رہے ان کے ساتھ شامل ہو؟ کیوں؟ اس لیے کہ جتنا ظلم ہوتا ہے اتنی تفریق بڑھتی ہے، اتنا تضاد بڑھتا ہے، لیکن جہاں انصاف ہوتا ہے۔ کیا یہ خطہ صدقہ مسلمان تھا؟ جس خطے میں یہ دنیا کے اتنے ممالک گھٹنے ٹیک کے نکلے ہیں، کیا یہاں صدقہ مسلمان بچتے تھے؟ یا جب نبی کریم صلی اللہ علیہ وسلم نے مخلوق کو حق آشنا فرمایا تو آپ کے خدام یہاں پہنچانے کا اللہ کریم نے سبب بنائے، تو جب وہ لوگ آئے تو انہوں نے کیسا مانا؟ ان اغوانیوں نے ایسا مانا کہ آج تک ان کے کو گھٹنے نہیں ٹیک سکتا۔ تو اس پر تحقیق کی انہوں نے کہ وہ کون سے اصول و ضوابط ہیں، کہ مختصر آبادی ہے اور ایسا اصول ہے کہ جہاں اس کا نفاذ ہوتا ہے وہاں مخلوق شامل ہو جاتی ہے، جان دے دیتی ہے لیکن اس حق سے نہیں ہٹتی۔ تو اس کے وہ پہلو جو ظاہری حیات سے متعلق ہے، حضرت شعیب علیہ الصلوۃ والسلام کی قوم کا جہاں ذکر آتا ہے اور جہاں ناپ تول کی بات آتی ہے اس کے ساتھ فرمایا گیا کہ فساد کا سبب نہ کرو۔ اب جو ارشاد فرمایا گیا ہے اور جو سزا آئی ناپ تول پر ہے کہ وہ جو ناپ تول کر رہے ہیں اس میں لوگوں کے ساتھ زیادتی کر رہے ہیں، اپنے مال کا تصرف وہ اپنی رضا اور مرضی اور خواہش پر کر رہے ہیں، اللہ کے حکم کو وہ بعید کر رہے ہیں، اور ان کا وہ ناپ تول معاشرے میں قرآن کریم فساد بیان فرما رہا ہے، تو جہاں جس درجے کی کمی بیشی ہوگی اسی درجے کا فساد ہوگا۔ اب یہ صدیاں شہادت دے رہی ہیں کہ جو اصول دین اسلام کے ہیں وہ متزلزل نہیں ہیں، ایسے جامع ہیں کہ جس نے جہاں جتنا اختیار کیا اتنا اس نے فائدہ حاصل کیا۔ اب جو کسی عمل کا موقع کا نتیجہ ہے اس میں آپ دیکھیں کہ جو ایک عدل کا نفاذ ہے، ایک عدالتی نظام ہے، مخلوق تک جو تعلیم کا پہنچنا ہے، مخلوق کی جو بنیادی ضروریات ہیں ان کا پورا ہونا، کسی بھی معاہدے کا عین اصول پر جو ہے اختتام ہونا، ان دو چار چیزوں کو آپ لے لیں اور پوری ویسٹرن لائف کو کھنگال دیں، انہیں کا آپ کو اطلاق ملے گا. اور جس درجے کا، یہ میں نہیں کہتا کہ کلی درجے کا اطلاق ہے، لیکن جتنا بھی انہوں نے اس کا اطلاق کیا ہے دنیا کی زندگی میں، وہ سہولت میں ہیں اور مخلوق سے آگے ہیں. اور انہی اصول و ضوابط کو مانتے ہوئے بحثیت مسلمان، جہاں ہم نے چھوڑا ہے ہمارے معاشروں میں فساد پیدا ہوگا. اب یہ فساد صرف ایک حصہ نہیں ہے کہ کسی شے کو مخاطب کرنا، اس کے نتائج بھی مرتب ہوتے ہیں. تو جو ہم آج اپنے معاشرے میں دست و گریباں ہونے کی صورت دیکھ رہے ہیں، جو تلخیاں دیکھ رہے ہیں، جو ہمارے آداب بڑے چھوٹے کا جو لحاظ ہے، جو روایات ہیں، وہ جو حصے جو دین اسلام نے اخلاقیات کی ہمیں عطا فرمائے، آپ دیکھیں نا بکھر کر رہ گئے. ایک 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 جو معاشرے کی خوبصورتی تھی، چونکہ معاشرہ تو انسانوں کے رہنا ایک معاشرے کی صورت ہے، لیکن اس صورت کی کا خوب ہونا اور بد ہونا، اس کا انحصار اس معاشرے کے جو افراد ہیں ان کے اعمال پر ہے. اب جس طرز حیات کو ہم نے اختیار کیا ہے، تو پھر یہ جو تعفن ہے معاشرے، تو یہ سبب ہے، یہ نتیجہ ہے. پھر جب وہاں ہم دیکھتے ہیں جہاں ارشاد فرمایا گیا، اس موقع پر دیکھتے ہیں تو جب فرمایا گیا نا وَإِذَا قِيلَ لَهُمْ لَا تُفْسِدُوا فِي الْأَرْضِ، اور جب ان سے کہا جاتا ہے کہ زمین میں فساد نہ کرو، چونکہ یہ منافق ہے. اب جب بات منافق کی ہے تو وہ پھر ذہن ذاتی استعمال کرتا ہے، بات جب مومن کی آئے گی تو وہ عقلی اور شعوری باتوں کو نہیں، وہ عقل اور شعور، اس کی پسند اور ناپسند، یعنی عقل و شعور اور اس کا قلب دونوں تحت ہیں اللہ اور اس کے حبیب صلی اللہ علیہ وسلم کے حکم کے. اب یہ منافق ہیں، یہ بنیادی طور پر تو مان نہیں رہے، ایک لبادہ اوڑھ رکھا ہے، تو یہ ہر معاملے میں اپنی عقل کا استعمال کرتے ہیں. اور جہاں یہ انسانی عقل یا شعور کی بات آئے گی، تو پھر وہ کتنی اس کی دسترس ہے یا کتنی اس کی وسعت ہے، تو نتائج جو مرتب ہوں گے ان کے عمل پر، وہاں فساد پیدا ہوگا، وہاں ظلم ہوگا. تو ہر طرح اور ہر پہلو سے جہاں جتنی کمی بیشی ہے اتنا فساد ہے، دین اسلام سے باہر امن نہیں. آج ہم سارے قوانین کی بات کرتے ہیں، اطلاق کی بات کرتے ہیں، نظام ہائے حیات کی بات کرتے ہیں، تربیت کی بات کرتے ہیں، پڑھنے لکھنے، کتنی باتیں، امن کیوں نہیں ہو رہا؟ جو جتنا بھی دعویٰ ہم کرتے رہیں، جب تک اس دعوے کے ساتھ حقیقی شہادت جو عمل کی صورت کی ہے وہ نہیں آئے گی، تو پھر ایسے ہی ہوگا. حیرانگی ہوتی ہے، حیرانگی ہوتی ہے کہ دین پر بات ہو رہی ہوتی ہے، دینی اصول بیان ہو رہے ہوتے ہیں، اور بیٹھا کوئی ذہن اس میں سے اختراع سوچ رہا ہوتا ہے سبب، کہ بارش تو برسی. اب جہاں زمین کا سینہ خوبصورت ہے وہاں تو رویدگی ہوگی، اور جہاں زمین پر گند پھینک دیا گیا، جمع کر دیا، وہاں تو تفن ہی ہوگا نا. تو نتیجے کو بھی ہم یا اپنی سوچ کو بھی ہم دین پر نہیں تولتے، تو پھر سمجھ آتی ہے کہ یہ جو فرمایا گیا نا، ختم اللہ علی قلوبہم وعلی سمعہم وعلی ابصارہم غشاوۃ، سمجھ آتی ہے کہ حق کا نظر نہ آنا اندھا پن ہے، حق کا سنائی نہ دینا بہرا پن. تو وہ حصے جن سے ہمیں حق تک رسائی ہے وہ ہمارے اس قابل نہیں رہے. کیوں؟ ہمارے اپنے نفاق کے سبب، ہمارے اپنی بدعمالیوں کے سبب. اب وہ کہتے کیا ہیں، اصول کیا ہے، اور وہ کیا کہتے ہیں؟ قالوا انما نحن مصلحون، تو کہتے ہیں ہم تو اصلاح کر رہے ہیں، یعنی وہ اپنے تئیں بہتری کر رہے ہیں. وہ کہتے ہیں ہم تو اصلاح کر رہے ہیں، अगर जवाज आमिल का माना जाए, अमल करने वाले का माना जाए, कौन सा कातिल है जिसके पास जवाज नहीं है? कौन सा डकैत ऐसा है जिसके पास एक जवाज नहीं है? कौन ऐसा जालिम जिसे जो मखलूक को जिंदा जला रहा है उसके पास जवाज नहीं है? हर शीतनत किसी न किसी जवाज को अपना पर्दे रखे होती है। तो फिर जब बात जवाज की आएगी तो ला माला एक असूल चाहिए, एक पैमाना चाहिए जिसके मुताबिक नाप तोल हो। जब वो पैमाना होगा गलत और सही की पहचान होगी। अब हम दुनिया के असूल में कहते हैं अक्सरियत राय दुरुस्त है, बासियत मुसलमान जो हमारा बुनियाद है कि वो दुरुस्त है जो अल्लाह और उसके हबीब सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया। अब बासियत मुसलमान ये हमारी मोहब्बत, हमारी अकीदत, हमारा लिहाज, और तारीख इसकी शहादत देती है कि जो कुछ अल्लाह ने फरमाया उसी पर ज़िंदगी बसर करना सहल आसान और कामयाबी है। जहाँ जहाँ जितना को मुकाबला आया तारीख बताती है, तारीख के औराक उल्टें, कौमों के हालात देखें, इंसानों के मिजाज देखें, आपको समझ आए। आज अभी इसी वक्त अपना ख्याल करते हुए हम अपनी सोच और अमल दीन इस्लाम के मुताबिक करें, न सिर्फ हमें इस्तफादा होगा बल्कि गिर्दोपेश मखलूक उससे मुस्तफीद हो रही हो। और जितना तजावज़ है खुद भी जलते कुड़ते रहता है इंसान, और जहाँ तक उसकी दस्तरस होती है उन लोगों को भी तकलीफ देता रहता है। हमें क्यों नज़र नहीं आ रहा, हमें क्यों महसूस नहीं हो रहा? और जहाँ बैठ जाओ, जिस महफिल में बैठ जाओ, इन्हीं हालात पर बहस है, और यहीं मुखातबीन में किसी को नहीं छोड़ा जा रहा होता, हर एक पर बहस हो रही है। अब देखना क्या दूसरे का है जरूरी या बुनियाद अपनी जात से। आप सल्लल्लाहु अलैहि वसल्लम ने दावत हक मखलूक को अता फरमाया, आपने जो इरशाद फरमाया उसकी अमली सूरत आपने अता फरमाई, जिनकी आपने तरबियत फरमाई, जिस जमात को ये शर्फ नसीब हुआ कि उनकी तरबियत दरे अकदस से नसीब, उन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम के सामने जिंदगी के आमाल पर सनद हासिल की, हर कमी बेशी में आपने रहनुमाई फरमाई। अब ये वो बुनियाद है जो हक हर एक के लिए निशान मंजिल है। आज अगर कोई कहे कि मैं बड़ा अरबी दान हूं, मैं बड़ा बड़ा मैं मुफसर हूँ और बड़ी मेरी समझ है और मेरी बड़ी अकली और शौरी इस्तदाद है, तो मैं कुरान करीम का जो तर्जमा है या हदीस मुबारक जो फरमान है मैं उसको इस मानों में लेता हूँ, नहीं, ये गलत होगा। इसलिए कि जो वो हिस्से वो तर्जमा कुरान करीम का जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इख्तियार फरमा, वो तफसीर जो आपके रुफका को किरदार की सूरत में नसीब हुई, उससे बाहर कोई हक हो नहीं सकता। अब ये हिस्से हक़ो बातल के हैं, रहे हैं, हैं, रहेंगे, लेकिन आखिर हक जो है उसे गालिब आना होता। दुनिया की जिंदगी, हम अपनी ज़िंदगी की मिसाल लें तो हमारी ज़िंदगी माओ साल में है। अकवाम की या ममालिक की बात करेंगे, दुनिया की करेंगे तो दहाइयों में होती है, सदियों में होती है। आज हम कमज़ोरी में हैं अपनी बेअमली की वजह से। सदा ऐसा नहीं था और सदा ऐसा नहीं रहेगा। अल्लाह हमारी नस्लों में भी ऐसे अहले ईमान पैदा फरमा जो बामल हों। और ये महकूमी का सबब सिर्फ बेअमली है। जिस रोज़ अमल की सूरत हकीकत में नसीब हो, आज हमें नसीब हो जाए, अल्लाह हमें तौफीक दे दे, तो ये ज़माने की करवट बदलना शुरू हो जाएगी। और याद रखिए, जब भी दीन की बात की जाती है, दीन के नफाज की बात की जाती है, तो ये असूल नहीं है जो दुनिया के हैं। हर शय को तय तय कर, बात इंसाफ की होती है, बात असूल की होती है। आज हम कुफार के फिक्र तो बोलते हैं कि क्या हमारी अदालतों में इंसाफ हो रहा है कि नहीं, और अगर इंसाफ हो रहा है तो हमारे मुल्क को कोई नहीं गिरा सकता। काश इस हकीकत को हम जाने, उस गैर मुस्लिम ने ये फिक्रा दीन इस्लाम से लिया है। अगर वहाँ का इंसाफ इन 14 सदियों से पहले कोई दिखा दे तो ज़रूरत है हम अपनी मिरास लें, बतौर तवारस अपनी विरासत को हासिल करें। कितना झगड़ते हैं हम ज़मीन पर, जायदाद पर, बैंक बैलेंसेस पर, रिश्ते हम छोड़ देते हैं, बहन भाई में तलखी पैदा हो गई, क्यों? विरासत के झगड़े। और हकीकी विरासत क्या है? दीन इस्लाम, बेहतरीन सदक़े जारिया। और ज़ाहिरी विरासत जिस पर झगड़े हो रहे हैं, इसे दीन इस्लाम के तहत हासिल करो, झगड़ा ख़त्म हो जाता। और विरासत का कानून वो वाहिद कानून है हमारे मुल्क में जो शरी है। इस कानून का जहाँ इतलाक है वहाँ फसाद नहीं रहता, और जो इसमें से रास्ते चोरी के ढूंढते हैं उनके रिश्ते सलामत नहीं रहते। तो ये क्या हमें नज़र नहीं आ रहा? अल्लाह करीम हमारी कमी बेशियाँ माफ़ फरमाए। और ये जो झूठ अपने गुनाह के साथ जवाज के तौर पर जोड़ना है, अल्लाह इससे बचाए। क्योंकि गलती और गुनाह को गलती और गुनाह मानना ये और बात है, और उस गलती और गुनाह को जवाज देना ये बड़े दूर ले जाता है। बेशक गलती गुनाह है, उसको जवाज देकर उसका मतलब और तर्जमा जो बनता है कि मैं दुरुस्त कर रहा हूँ, ये मुकाबला आने की सूरत हो जाती है। अल्लाह करीम माफ़ फरमाए, अल्लाह करीम हमारी कमी बेशियाँ माफ़ फरमाए। वाहिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।